आज चाहिँ मलाई एउटा कुरा एकदमै सबै सामु चाहिँ प्रस्तुत गर्न मन लागिरहेको छ। यो चाहिँ एउटा कस्तो कुरा भनेदेखि तपाईँहरूको अब हेर्दाखेरि अब लेनदेनको कुरा अब खासै अब आजभोलि अब कसैले कसैको मतलब पनि नगरिने अवस्था छ होइन। यसमा अब मैले यो कुरा गर्दाखेरि अब सबैलाई अब के हो कसो अब भन्ने लाग्ला। अब यसमा मैले धेरै अगाडिदेखि फेसबुकमा चाहिँ दावनुर्बु शेर्पाले पैसा यसरी खायो यसरी भयो भन्ने कुराहरूलाई सबै सामु पुर्याउन लागिरहेको थियो। यसको मतलब यो होइन कि हामीले चाहिँ दावनुर्बु शेर्पालाई को बेजेत होस्, उसको इज्जतमा धक्का पुरोस् भन्ने र उसको चरित्र हत्या होस् भन्ने टाइपले हामीले गरेको होइन। यो कुरा चाहिँ के हो भन्दाखेरि अब आजभन्दा धेरै अगाडि दावनुर्बु शेर्पा र स्वर्गीय नरबहादुर कार्की बिच लेनदेन भएको कुरा हो। लेनदेन मात्रै नभइकन एउटा चाहिँ साथीभाइको हिसाबले उनीहरू चाहिँ एउटा लुक्ला नाम्चेमा बिजनेस व्यापार खोलेर बसेको मान्छे हो। अब त्यो बेलामा अब नरबहादुर कार्की र दावनुर्बु शेर्पा बिच एकअर्काबिच विश्वासको राम्रो वातावरण बनेको कारणले गर्दाखेरि चाहिँ अब नरबहादुर कार्कीले पनि अब आफूसँग नभए नभए पनि ऋण यताउता खोजेर दावनुर्बुमाथि चाहिँ पुरा पूर्ण विश्वास गरेर एउटा खुम्बिल्ला स्टोर लुक्ला जनरल स्टोर भनेर लुक्लाबाट एउटा सञ्चालन गरिएको थियो। त्यो सञ्चालन गरेको थियो। अब त्यो उनीहरूले धेरै अगाडि गरेको कुराहरू थियो। अब हामी भनौँ न स्वर्गीय नरबहादुर कार्कीको छोराहरू अब हामी सानै उमेर थियो, हामीलाई यो सम्बन्धीमा केही कुरा पनि थाहा थिएन। र अब त्यतिखेर अब जुन यस्तो अवस्था आयो जुन बेलामा चाहिँ अब हाम्रो बुवा जुन स्वर्गीय नरबहादुर कार्कीले चाहिँ अब एउटा के भन्छ एउटा आशै अब मरिसिद्धे पछाडि चाहिँ अब उहाँले धेरै अब भनौँ न अब लिने दिने कुराहरूमा अब टेन्सन हुँदाखेरि अब रक्सी लिने यताउता हुँदाखेरि अब हामीले यस अब वास्तविक मैले यो कुरालाई चाहिँ एउटा अब भनौँ न के कुराले चाहिँ यो कुरालाई असर परेको रहेछ, के कुराले चाहिँ यसरी रक्सी खानु थाल्नु भएको रहेछ भन्ने कुराहरूलाई बिस्तारै हेर्दै बुझ्दै जाँदाखेरि र हामीले क्लोजली हेर्दै जाँदाखेरि चाहिँ वास्तविक केस एउटा दावनुर्बुसँग जोडिएको अवस्था देखियो र दावनुर्बुसँग जोडिएको अवस्था देखिसके पछाडि हामीले दावनुर्बु शेर्पालाई कन्ट्याक्ट गऱ्यौँ यो कुरा के हो कसो हो भन्दाखेरि दावनुर्बुले फोन मार्फत भनौँ न एउटा सिम्पल तरिकाले उसले भनेको कि हाँ मैले अब यो जुन कुराहरू थियो अब यो व्यवहारहरू बिग्रिएको थियो अब यसलाई म सुधार्छु, अहिले म अमेरिकामा छु, मलाई कमाउनु दिनुहोस्, म काम गर्दैछु, मलाई मौका दिनुहोस्, म सबै कुरा सेटल गराउँछु भन्दै भन्दै उसले लगभग 17-18 वर्ष पछाडि चाहिँ नेपाल फर्किए। फर्किने क्रमसम्ममा पनि अलिअलि पैसा दिने भनौँ न वेस्ट युनियनबाट पैसा पठाएर एउटा लाखा पाखा भन्ने टाइपले एउटा चाहिँ भनौँ न त्यसरी हामीलाई अल्झाएर राखेको थियो। अब त्यतिखेरसम्ममा त हामीले एउटा एज अ अङ्कल राम्रै व्यक्ति अथवा भनौँ न एउटा रेस्पेक्टिभ फादरको साथी भनेर हामीले त्यसरी उसलाई मान सम्मान गरेर बसेको अवस्था थियो, सम्बन्ध सबै कुरा राम्रै थियो। अब यसरी पैसा उसले चाहिँ अब भनौँ न बारम्बार अलिअलि 50,000, 60,000, 1,00,000 कहिले अब 2,00,000 यस्तै हुँदै हुँदै दिइरहेको अवस्थामा अब हामीले पनि अब उसलाई देऊ अहिले नै हुनुपर्छ, अहिले नै हामी यो गर्छु, अहिले नै त्यो गर्छु भन्ने कुरा लिएर उसलाई त्यसरी टेन्सन दिँदाखेरि पनि आखिर पैसा आउने कुरा थिएन। किनभने मान्छेलाई पैसा कमाउन दिनुपर्छ, किनभने आफूले यदि विचार गरेर मैले पैसा खाएको हुँ भन्छ भने उसलाई खानु खाइसिदिएको उसले महसुस गर्छ भनेदेखि उसलाई हामीले पैसा कमाउन दिने टाइम दिनुपर्छ, वातावरण राम्रो बनाइदिनुपर्छ ताकि पैसा उसले समयमा इमान्दार कुरो दियोस् भन्ने टाइपले हामीले त्यो वातावरणबाट हामी अगाडि बढिरहेको र दावनुर्बु शेर्पा त्यस्तै 18 वर्ष पछाडि नेपाल आए। 18 वर्ष पछाडि नेपाल आएपछि हामी यसरी राम्रै भेटघाट भयो, भेटघाट गरेर कुराकानी भयो होइन। हामीले नि एउटा अङ्कलको हिसाबले उसले के भन्थ्यो भने म घर बेचेर म कसरी हुन्छ यो सबै कुरा म मिलाउँछु, मलाई टाइम देऊ, बरु यसरी हुन्छ कसरी हुन्छ मिलेर यो घर बेच्नुतिर लागौँ, मलाई पनि अब कता कता के छ। अब हामीले पूर्ण सहयोग गऱ्यौँ, सबै डिटेल्स इन्फर्मेसनहरू हामीले दियो, यस्तो यस्तो केस भएको भनेर कागजहरू दियौँ, सायद उसले बिर्सिँदा त्यसलाई के भएको थियो भन्ने कुराहरू। र त्यो भइसके पछाडि हामीले इमान्दारीपूर्वक जुन केसको डकुमेन्टहरू उसलाई दियो, जब केसको डकुमेन्ट हामीले दिइसके पछाडि उसले वकिललाई गएर भेटे, वकिललाई गएर भेट्ने बित्तिकै दाहनुर शेर्पाले चाहिँ अब यो त हामीले अहिले आएर बुझ्यो कि नेपालमा तमासुको हकमा 10 वर्ष पछाडि त नलाग्दो रहेछ, नलागे पछाडि वकिलले अब वकिल नेपालको वकिल त्यो हो अब 5-10 हजारमै अब जिब्रो के भन्छ पानी कार के भन्छ जिब्रोबाट पानी निकालेर ऱ्याल चुहाएर हिँड्ने लयरहरू छन्। अब तिनीहरूले के गर्दै भन्दाखेरि यो केस त तपाईँले केही टेन्सन लिनु पर्दैन, यो केस त केही पनि हुँदैन, तपाईँलाई तिनीहरूले केही पनि गर्नु सक्दैन, अब यो चाहिँ यसरी हामी केस यसलाई डिसमिस पारिदिन्छौँ भनेर यस्तै तरिकाले उसले यसरी केस हो बढे। नेपाल अदालतले के भन्यो भन्दाखेरि 10 वर्ष पछाडि यो केस को कुनै पनि भनौँ न हामीले दाबी गर्न नमिल्ने अथवा अदालतको हिसाबले चाहिँ हामीले न्याय नपाउने भन्ने टाइपको एउटा कुरा निस्क्यो। निस्किसके पछाडि हामीले अब अदालतले यसो भने सिद्धि पछाडि त हामीले केही कुरा गर्ने यसको बारेमा केही कुरा गर्नु मिल्ने पनि देखेन। नदेखिसके पछाडि हामीले अनेक ट्राई गऱ्यौँ। हाम्रो कुरा के हो भन्दाखेरि पैसा हुनुपर्छ भन्ने होइन, वास्तविक के हो त यो केसमा दानुरूप शेर्पाले फटाइ गरेको हो कि होइन त भन्ने कुरालाई हामीले बुझ्नु खोजेको। अब दानुरूप शेर्पाले मैले पैसा खाएको थिएँ, अदालतले चाहिँ मलाई चाहिँ पैसा नतिर भने अब त्यस कारणले म चाहिँ पैसै दिँदिनँ भन्ने कुरा गर्यो भनेदेखि ठिक छ, तर अहिले त के मैले पैसै खाएको होइन हेनतेन, पैसा खाएको नखाएको सबै कुरा क्लियर डकुमेन्टले देखाउँछ। अदालतको एउटा हेर्ने दृष्टिकोणमा पनि दानुरूप शेर्पाले पैसा खाएकै हो भन्ने कुरा पनि प्रमाणित छ, पुरा गरेको छ, अदालतले पनि त्यही कुरा भनेको छ। अदालत चाहिँ के भनेको छ भने 10 वर्ष कटिसकेको कारणले गर्दा र 18 वर्ष पछाडि चाहिँ के भन्छ कानुनको ढोका ढकढक्याउँदाखेरि हामीले यसमा न्याय दिनु मिल्ने देखिएन भन्ने पछाडि दा अनुरूपले वास्तविकमा कुरा नबुझिकन मैले पैसै खाएको होइन रहेछ, मैले तिर्नै नपर्ने रहेछ, अब मलाई कसैले के गर्नु सक्दैन भन्ने टाइपले उसले चाहिँ अहिले अमेरिकामा के हुन्छ भने मैले उसको बाबुको ऋण तिर्दिएको यो गरिदिएको थिएँ, ऋण तिर्दिएको भएदेखि अहिलेसम्म एक शब्द दानुरूप शेर्पाले तिमीहरूले ऋण तिर्नु छ भनेर भनेको पनि छैन। उसले उल्टै हामीलाई लाखा पाखा भन्दै एउटा फल के भन्छ फलफुल्याउने हिसाबले चाहिँ उसले के गरिरहेछ भन्दाखेरि पख 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 भन्दै उस्तो गरिरहेको अवस्था थियो। त्यो बिचमा पैसा पनि पठाए, पैसा पठाएपछि हामीले एउटा विश्वास गर्ने आधार पनि उसले बनायो। हामीले त्यो विश्वास गर्दै 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 हामीले त्यो बेलामा हामीले के गर्ने, यदि 10 वर्ष नकटेकन हामीले त्यही गरेको भने दानुरबु शेर्पा बकैदा चाहिँ ऊ अपराधी ठहरन्छ, उसले फटाइ गरेको पुरा प्रमाणित हुन्छ, इभन अदालतले चाहिँ त्यही कुरा भन्छ। तर अहिले दानुरूप शेर्पाले यस्तो कुरा गरेर भनौँ न ऋण तिर्दिएको मैले यो गरिदिएको त्यो गरिदिएको भनेर जब उसले यसरी भनौँ न फटाइ कुरा गरेर हिँडिरहेको छ, यो कुरा हामीले एउटा मरिसिद्धिएको मान्छे माथिको इज्जतमाथि धक्का पुग्नुको कारणले गर्दाखेरि चाहिँ हामीले यो कुरा उठाएर हामीले सामाजिक सञ्जाल मार्फत सबैमा जानकारी पुगोस् ताकि यस्तो केसहरूमा नेपालीहरू गम्भीर भएर चाँडै भएको तमासुकको पैसा चाँडै नै हकमयात हुँदाखेरि नै लिएर चाहिँ यस्ता अपराधीहरूबाट बच्नु सक्नुहोस् भन्ने एउटा हिसाबले मात्रै हामीले यो उस गर के भन्छ यो सोसियल मार्फतबाट चाहिँ हामीले यसरी पब्लिस गरेको हो। यसमा हामीले यो दानुरूप शेर्पाले पैसा देला नदेला जब उसको आफ्नो इज्जतकै मतलब छैन, उसले चाहिँ भनौँ न अर्को उसको भनौँ अब पिछे के भन्छ अब आउने पुस्तालाई पनि मतलब नगरिकन अब उसले पैसै सबै कुरा हो पैसै ठुलो कुरा हो भन्ने टाइपले गर्छ नि त, उसले पैसा तिर्दैन, उस्तै पऱ्यो भने उसले पैसाको लागि जे पनि गर्छ। हामीलाई यो पैसै हुनुपर्छ भने होइन, यो केस भनेको संवेदनशील केस हो। जस्तै यदि चोरले बाख्रा चोरेको छ भनेदेखि चाहे 10 वर्ष होस् या 20 वर्ष पछाडि नै किन होस् त्यो मान्छेले चोरले बाख्रा चोरेकै हो भन्ने हुनुपर्छ। नेपालको अदालतको कानुनी हिसाबमा चाहिँ के छ भनेदेखि बिर्खेले बाख्रा चोर्यो तर बिर्खेलाई बिर्खे कता गायब भयो 5-10 वर्ष यताउता गायब भयो 10 वर्ष पछाडि आएर चाहिँ के भन्छ कसैले बिर्खेले बाख्रा चोरेको हो भन्यो भने नेपाली कानुनले चाहिँ के भन्छ भन्दाखेरि बिर्खेले बाख्रा चोरेको हो तर अब बिर्खेले बाख्रा चोरेको हो भनेर हामीले उसलाई के गर्नु मिल्दैन भन्ने टाइपले एउटा नेपालको यो यस्तो टाइपको एउटा कानुनहरू छ। जुन कानुन भनेको कस्तो हुनुपर्छ भने जुन पुरानो तरिकाले आइरहेको कानुन भनेको एउटा सच्याएर जानुपर्ने पनि अवस्था देखिन्छ। किनभनेदेखि यस्तो भनेको समस्या यो हाम्रो मात्रै समस्या होइन, यस्तो केसहरू भनेको नेपालमा हजार 2000 केस त त्यो जिल्ला अदालतभित्र ढुसी परेर बसिराखेको अवस्था होला यो केस। किनभने यसमा सरकारलाई के हुन्छ भने उनीहरूलाई त त्यो जब यस्तो केसहरू आउँछ, यस केस त भनेको उनीहरूको त दुनो भैँसी हो, वकिलले पैसा कमाउने, अब समथिङ अब न्यायालयलाई माने, अब त्यो न्यायाधीशहरूको खल्तीमा टाक टाक टुक टुक पैसा हाल्ने कामहरू यो त भइरहेकै हुन्छ। अब यस्तो केसहरूलाई उनीहरूले अब के गर्छ त भन्दाखेरि यताबाट नि पैसा खानुपर्ने, उताबाट नि पैसा खानुपर्ने, अब यस्तो केसहरूलाई उनीहरूले सच्याएर अगाडि पनि बढाउँदैन, यस्तो केसहरूको समाधान पनि उनीहरूले नेपालमा त्यो लेभलको दक्ष भनौँ न कानुनविदहरू पनि छैनन्। किनभने कानुन भनेको कुनै पनि समस्याको समाधान होस् भन्ने हिसाबले यदि निस्किन्छ भने त्यसलाई कानुन हुन्छ। जुन कानुनले एउटा चाहिँ बेनिफिटको रूपमा चाहिँ के भन्छ एउटा भनौँ न कन्डिसन लगाउने, यताबाट कन्डिसन लगाउने, उताबाट कन्डिसन लगाउने हो, यो कन्डिसनले बन्न भयो भनेपछि त्यो साँचो कुरा पनि गलत, गलत कुरा पनि साँचो बनाउनु मिल्ने टाइपको नेपालको कानुन छ। त्यो भएकोले गर्दाखेरि यो दाउन्नुर्वु शेर्पा यसरी बस्नु पाएको हो, अहिले अमेरिकामा छाती खुलाएर हिँड्नु पाइरहेको हो। त्यसले गर्दाखेरि दाउन्नुर्वु शेर्पाले भनौँ न कागजको हिसाबले, कागजको सबै कुराले दाउन्नुर्वु शेर्पा फटाइ नै देखिन्छ। अदालतले भनेको कुराले पनि के भनेको छ भन्दाखेरि अब यो 18 वर्ष पछाडि आउँदाखेरि चाहिँ भनौँ यो जुन कुरामा चाहिँ हामीले ध्यानाकर्षण गर्नु नमिल्ने भन्ने टाइपले नै फैसला गरिदिएको छ। त्यो हुँदाखेरि चाहिँ के भयो भन्दाखेरि अब 10 वर्ष पछाडि तमासुको हकबन्द नहुँदाखेरि यो दाबी गर्नु नमिल्ने अथवा अदालतको हिन माग हितमा यो पैसालाई रिफन्ड गराउन नमिल्ने भन्ने देखिएको मात्रै हो। तर अब यो कुरा के हो भन्दाखेरि वास्तविक रूपमा चाहिँ पैसा खाएको हो भन्ने कुरा प्रमाणित भइसके पछाडि यहाँ इमान्दारीको कुरा आउँछ, आफ्नो एउटा चरित्रको कुरा आउँछ भने पछाडि अब मैले पैसा खाएको हो भने चाहिँ खाएको हो, र चोरले चोरेको हो भने चाहिँ त्यसले चोरेकै हो, चाहे त्यो के कारणले उसलाई चोर ठहर गर्नु मिल्दैन, के कारणले के गर्नु मिल्दैन, त्यो अब त्यो उनीहरू नै जानोस्, उनीहरूले अब कानुन भन्ने कुरा अब आफ्नै ठाउँमा होला। तर यसमा के भन्दाखेरि चोरले चोरेकै हो भन्नु खोजेको, हामीले चाहिँ फटाइले फटाइ गरेको भन्नु खोजेको, दानुरु शेर्पाले त्यो जुन अमाउन्ट छ उसले लगेकै हो। अब त्यो कुरामा चाहिँ अब त्यहाँ एउटा कन्डिसनहरू थियो जुन कुरामा चाहिँ अब दानुरु शेर्पाले पैसा नतिरेको खण्डमा के गर्ने त भन्ने कुराहरू थियो, के गर्ने भन्ने कुरामा चाहिँ उसको 60-70 लाखको घर थियो त्यतिखेरको, जुन घर चाहिँ अहिले 18 वर्ष पछाडि लगभग 1.5 करोड रिङ्गेटमा उसले 1.5 करोड रुपैयाँमा उसले बेचे। अब यसमा के छ भने त्यतिखेर अब जस्तै हामीले 27 लाख कति रुपियाँ लिनुपर्ने अवस्थामा चाहिँ उसको हामीले लिनुपर्ने भन्दा उसको घरको मूल्य बेसी भएको कारणले गर्दाखेरि चाहिँ त्यो घर लिँदाखेरि उस त्यो जुन ब्याङ्क चाहिँ ब्याङ्कमा राखेको पैसाहरू थियो त्यो पैसा क्लियर गरेर मात्रै त्यो घर लिनु पाउने भन्ने एउटा सिम्पल शर्त थियो। त्यो शर्तमा अब दानुरु शेर्पाले चाहिँ अब भनौँ न पैसा बेला बेलामा दिइराखेको कारणले गर्दा चाहिँ हामीले त्यतिखेर हामीलाई त्यस्तो बेमानी रूपले सोचेन, बेमानी रूपले सोचेको भएदेखि 20 लाख रुपियाँ तिर्दै त्यो घर यताउता गरिनु सकिन्थ्यो भन्ने कुरा हुन्थ्यो। र त्यो पनि अब यो नेपालको कानुनमा अब त्यो पैसै तिर्दैको भए पनि अझै यहाँ त 80% चाहिँ पैसै फस्ने सम्भावना चाहिँ बेसी देखियो, किनभने यो लयर र नेपालको अदालतले कुरालाई जताबाट पनि घुमाइदिन्छ, जे पनि गरिदिन्छ। अब यो बलात्कारीहरूलाई त अब सजाय दिन नसकेको अवस्थामा अब यस्ता लेनदेनको भनेको त उनीहरूको दुनो भैँसी हो, उनीहरूलाई खाने पैसा कमाउने एउटा भाँडो मात्रै हो। तर यसमा के हो भनेदेखि त्यस्तो त्यस्तो केस हुँदाखेरि दानुरु शेर्पाले फटाइ गरिएको देखिन्छ, सबै कुरा प्रमाणित हुन्छ। अब यसमा दानुरु शेर्पाले यो बिचमा नि के गर्यो भन्दाखेरि दानुरु शेर्पाले चाहिँ साइबर क्राइम लगाउँछु, यो गराउँछु, त्यो गराउँछु, मेरो मान्छे यो चिनेको छ, त्यो चिनेको छ, म यो गर्छु, त्यो गर्छु भन्ने कुराहरू पनि दानुर शेर्पाले गराइदियो। अब हामी यो डराउने कुरामा त केही छैन, हामी डराउने पनि होइन, दानुरसम्म पछि हट्ने कुरा नै होइन, हामी मर्नेसम्म दावानुर्वु शेर्पा मरेर गए पनि उसका छोराछोरी बुढी नाति पनाती जो छन् उसलाई पनि तेरो बाउले यति पैसा खाएको हो भन्ने हामीमा पूर्ण अधिकार छ, किनभने उसले खाएको पैसा खाएकै हो भन्नुलाई हामी पछि हट्दैनौँ। र सबै नेपालीहरूले यति कुरा बुझिदिनुहोस्, तपाईँहरूको तमासुक कोहीसँग गर्नुभएको छ भनेदेखि कागजको म्याद हेर्नुहोस्, र धेरै पैसाको चलेको छ भने अहिले नै तत्काल गरेर चाहिँ भनौँ वकिललाई अठ्याएर कसरी हुन्छ एउटा चाहिँ कानुनी परामर्श लिइहाल्नुहोस्। किनभने 10 वर्ष पछाडि तपाईँको यो तमासुकको कुन यदि तपाईँले त्यो जुन तिर्ने व्यक्तिलाई थाहा भएन केही भएन भनेदेखि चुप लागेर तिर्ला। तर यदि उसले कानुनको अदालतमा वकिल फेला पर्यो भनेदेखि त्यो मान्छेले पैसा तिर्दैन, किनभने कानुनमा 10 वर्षभन्दा पछाडि तपाईँको हकमत लाग्दैन भनेर लेखिसके पछाडि तपाईँको यो पैसा फिर्ता हुने देखिँदैन। त्यो भएर यस्तो कुराहरूमा पहिला नै सतर्क रहनुहोस्। हरेक कुरालाई लेनदेनमा कानुनी रूपमा चाहिँ एउटा राम्रो कडा कागज एकदम जाने व्यक्तिलाई राखेर साँची राखेर कागज गराउनुहोस् र यस्तो कुराहरूबाट बच्नुहोस् भनेर यो कुरालाई राखिएको हो। र यो कुरालाई तपाईँहरूले सक्दो सहयोग गर्नुहोस्, सेयर गर्नुहोस्, ताकि कोही व्यक्ति त्यस्तो जसले पैसा दिएको छ साथीभाइलाई कागज गरेको छ भने त्यस्तो मान्छेले तत्काल नै यदि नतिरी नतिरी टालटुल यताउता गरेर राखेको अवस्था छ भने बेलैमै गएर कानुनी परामर्श लिनुहोस् र 10 वर्षभन्दा अगाडि 5 वर्ष कटे पछाडि तपाईँ अदालतको उसमा गएर कसरी हुन्छ कानुनी प्रोसेस अनुसार तपाईँले राम्रोसँग कागजपत्र बनाउनुहोस् ताकि तपाईँको पैसा 10 वर्ष 20 वर्ष पछाडि पनि लिन सक्ने एउटा वातावरण बनाउनुहोस्। हामीले मिस्टेक गऱ्यौँ, हामीले त्यो दानुर्गुलाई विश्वास गऱ्यौँ, विश्वास गर्नुले गर्दाखेरि यत्रो विश्वासघात भयो कि यत्रो पैसा चाहिँ हुँदाहुँदै पनि चाहिँ गुमेको अवस्था देखियो। त्यो भएर तपाईँहरू सतर्क रहनुहोस्, यसलाई सेयर गरिदिनुहोस्, सक्दोभन्दा सक्दो मान्छेमा पुर्याइदिनुहोस् ताकि अब आउने कुनै पनि यस्तो समस्याहरू अदालतको ढोकासम्म जानु नपरोस् र अदालतले चाहिँ यसलाई चाहिँ कुनै पनि विचार र ध्यान नगरिकन चाहिँ पैसाको ऊ यताउता खेलमा यो केसलाई बन्द गराइदिने यताउता गराइदिने काम हुनसक्छ। त्यो भएर यस्तो कुराहरू अदालतसम्म नभएको होस् र हाम्रो शत्रुहरूको पनि यस्तो केसहरू अदालतमा नजाओस् र तपाईँहरू कोहीको लेनदेनहरू के कसो छ भने राम्रोसँग सल्लाह गर्नु दिनुहोस्। यस्तो कुराहरू चाँडै यस्तो कुराहरूबाट बच्नुहोस्।